नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। म भोजेन्द्र बस्नेत। बिहिबारको बदलिदो नेपालमा पानी र सरसफाई तथा पर्वतको सेरोफेरमा रहेर कुरा गर्छौं। आज सरसफाई विशेष श्रृंखला। सरसफाई विशेष श्रृंखलामा खाने पानी, सरसफाई, स्वच्छता र पोषणका विषयमा चर्चा गरिन्छ। सरसफाई विशेष बदलिदो नेपालमा आज हामी सरसफाईका लागि चलिरहेको अभियानले पारेको प्रभाव तथा समस्या र फोहोरको दिगो व्यवस्थापनका बारेमा कुराकानी गर्छौ। आज हामीसँग हुनुहुन्छ सरसफाई अभियन्ता माला खरेल। खरेलसँगको कुराकानी शुरू गर्नु अघि कार्यक्रम पानी र सरसफाई सम्बन्धी गतिविधि सुनौ। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ साथी टेकमान साक्य।
खाने पानी र सरसफाई गतिविधि।
काठमाडौँको खुल्ला मञ्चमा शनिबार सरसफाई गरिएको छ। अकुपाई टुँडिखेल अभियानको छैटौं हप्ता खुल्ला मञ्चमा सरसफाई गरिएको काठमाडौँ महानगरपालिकाका 28 नम्बर ओडाका वडा अध्यक्ष भाइराम खड्केले बताउनुभयो। सफा स्वच्छ खुल्ला मञ्च कायम गरौं, खुल्ला मञ्चको फोहोर कसिंगर जरेदेखि उखेलेर फालौं भन्ने नारासहित सरसफाई गरिएको उहाँले बताउनुभयो। अकुपाई टुँडिखेल अभियान कसैको विरोध वा समर्थनमा नभएको पनि उहाँको भनाइ छ। अभियानका अभियन्ता सुसन वैद्यले खुल्ला मञ्च महानगरको एकलौटी सम्पत्ति नभएको बताउनुभयो। उहाँले 3 करोड़ नेपालीको हक लाग्ने सम्पत्तिलाई महानगरले भाडा लगाउन नमिल्ने बताउनुभयो। अभियान अन्तर्गत यसअघि टुँडिखेलको सांस्कृतिक, ऐतिहासिक, सामाजिक तथा राजनीतिक महत्वमाथि केन्द्रित रहेर कार्यक्रम सञ्चालन भएका थिए। अभियान विभिन्न कार्यक्रम गर्दै 6 हप्तासम्म अझै चल्नेछ। यसैबीच मंगसिरे झरीपछिको चिसोमा पनि सरसफाई अभियानहरू शनिबार बिहानै काठमाडौँ उपत्यका नदी र चक्रपथ सरसफाईमा जुटेका छन्। चिसो बढ़ेको भए पनि सरसफाईको उत्साहमा कमी नआएको सरसफाई अभियन्ता चन्द्र ढकालले बताउनुभयो। बागमती सफाई अभियानको 334 हप्ता, रुद्रमती सरसफाई अभियानको 296 हप्ता, चक्रपथ पश्चिम खण्ड सफाईको 123 हप्ता, गोदावरी खोला सफाईको 41 हप्ता, मनोहरा नदी सरसफाईको 143 हप्ताको सरसफाई अभियान सम्पन्न भएको छ। काभ्रेको मण्डन देवपुर नगरपालिका 10 सण्डेनीलाई नमूना स्वास्थ्य समुदाय घोषणा गरिएको छ। मंगसिर 30 गते एक समारोहका बीच नगरपालिकाका मेयर टोकबहादुर वाइबाले चण्डेनीलाई नमूना स्वास्थ्य समुदाय घोषणा गर्नुभएको हो। समुदायले शुद्ध खानेपानी, शौचालयको समुचित प्रयोग, व्यक्तिगत सरसफाई, वातावरणीय सरसफाई र जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुने बानी व्यवहार अन्तर्गतका 15 सरसफाई सूचकहरू पूरा गरेका थिए। नमूना स्वास्थ्य समुदाय घोषणासँगै चण्डेनी जिल्लाको पहिलो सरसफाई नमूना गाउँ बनेको छ। महाकाली नदीलाई पवित्र तीर्थस्थल मानिन्छ। ऋषि पञ्चमी र माघे संक्रान्ति लगायत विभिन्न पर्वका बेला नदीका विभिन्न ठाउँमा मेला लाग्छ। महाकाली नदी धार्मिक रूपमा जति महत्वपूर्ण छ, तर पछिल्लो समय जथाभावी फोहोर गर्दा महाकाली दूषित बन्दै गएको छ। दशक अघिसम्म महाकालीको पानी सोझै पिउन लायक थियो, तर अहिले प्रदूषणकै कारण नदीको पानी पिउन सकिने अवस्था नरहेको कञ्चनपुरको भीमदत्त नगरपालिका 9 मटेनाका वीर सिंह भाटले बताउनुभयो। ब्राह्मदेव, भुजेला, ऐरी र झोलुङ्गे पुल क्षेत्रमा नदी किनारका बासिन्दाले जथाभावी फोहोर फाल्ने गरेको कारण नदी दुर्गन्धित बनेको छ। एक परीक्षण अनुसार महाकालीको पानीमा कोलिफर्म पनि देखिएको छ। नदी किनारका बासिन्दाले शौचालयको पाइप सोझै नदीमा मिसाउँदा प्रदूषण बढ़ेको महाकाली नदीको सफाईमा लागेका भीमदत्त नगरपालिका 11 भुजेलाका किशन खड्काले बताउनुभयो। अछामको साफे बगर नगरपालिका 8 काटैकी शान्ता भूललाई सधैँ चिन्ताको विषय हुन्छ। आज कसरी गाग्रीभरि पानी जुटाउने, उहाँलाई खाने अन्नको भन्दा पनि पानीको चिन्ता धेरै हुने गर्छ। खानेपानीको चिन्ताले रात दिन सोच्दा उहाँको मनमा खुशी कतै भेटिँदैन। गाउँमा भएका सबै खानेपानीका मुहान सुकेकोले उहाँसँगै गाउँलेलाई चिन्ता बढ़ेको हो। खानेपानी ल्याउने गरेको कुवा सुकेपछि 1 घण्टा लामो समय लगाएर अर्को गाउँबाट पानी ल्याएर खानुपर्ने बाध्यता छ। दैनिक खानेपानीकै जोहो गर्दा उनीहरूले 3 घण्टा समय बिताउनुपर्छ। काटै टोलका भारत कुँवरका अनुसार कुनै बेला खाने 20-25 कुवा मध्ये अहिले सुकेर 2 कुवामा सीमित भएका छन्। स्थानीय बासिन्दाले बिहानैदेखि बेलुकासम्म पालो कुरेर कुवाको पानी पर्ने गरेका छन्।
पानी र सरसफाई सम्बन्धी गतिविधि प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी टेकमान साक्य। अब कुराकानीतर्फ लागौं। सरसफाई अभियन्ता माला खरेललाई मैले सबैभन्दा पहिले सोधेको छु, तपाई कहिलेदेखि सरसफाई अभियानमा सक्रिय हुनुहुन्छ?
अब हामी बागमती सरसफाईमा निरन्तर लागिरहेछौ। यो अभियान चाहिँ 2070 साल जेठ 5 गते सुरु भएको हो। अब कन्टिन्यू भइ नै रहेछ, कुनै हप्ता पनि यो टुटेको छैन। हरेक शनिबार 2 घण्टा
प्रत्येक हप्ता जानुहुन्छ तपाईँ?
म प्रत्येक हप्ता गएको छु।
केले प्रेरणा दिन्छ नि सधैँभरि त्यहाँ जानलाई?
जे पनि लगातार गरिरहेछ त्यो बानी पर्दो रहेछ, एउटा संस्कारै जस्तो भइसक्यो हाम्रो। अब यत्रो वर्ष सधैँ शनि फ्राइडे आएपछि अब भोलि त शनिबार हो, जानुपर्छ भनेर त्यही नै अब जानुपर्छ जानुपर्छ भन्दा भन्दै नगई नहुने नै जस्तो भइसक्यो।
कुनै दिन गइएन भने?
आजसम्म म काठमाडौँमा भएर नगएको अवस्थै छैन।
के के गर्नुहुन्छ त्यहाँ गएर तपाईँहरूले?
त्यहाँ गएपछि त त्यही देखेको फोहोरहरू टिप्ने हो, अनि एक ठाउँमा कलेक्ट गरेर राख्ने, महानगरपालिकाको गाडी आउँछ अनि त्यो सबै हामीले संकलन गरेको फोहोरहरू चाहिँ गाडीमा राखिदिएर अनि पठाइदिने।
कतिको प्रगति भयो जस्तो लाग्छ तपाईँलाई?
धेरै नै प्रगति भएको छ। पहिला चाहिँ यो खोला किनार भनेको चाहिँ नि डम्पिङ साइडै थियो, मान्छेहरूले अब घर घरबाट निस्केको फोहोरहरू पनि त्यो गाडी गाडीमा उठाएर ल्याएर नि खोलाको पिना किनारमा राख्ने, मान्छेले व्यक्तिहरूले पनि आफ्नो घरको घर सफा भएपुग्छ त्यहाँ बाँगोते जस्तोसुकै होस् फोहोर फाल्ने ठाउँमै त्यही हो भने जस्तो गरेर पोखा पोखा बोरा बोरा फोहोरहरू ल्याएर पनि त्यही बाँगोतीमा फाल्ने गर्दाखेरि त्यो बाँगोतीको किनारा र बाँगोती चाहिँ नि बग्न छोडेकै अवस्था थियो, त्यस्तो गनाउने अवस्था थियो। फोहोरको पहाड पहाड एकदम घर जतिको अग्लो त्यस्तो खालको अवस्था थियो। अहिले धेरै सफा भएको छ बागमतीको, त्यो किनारमा त फोहोरहरू पालेको छैन, फाटाफुटा छ।
कस्तो लाग्छ तपाईँलाई चाहिँ यसरी सुधार हुँदै जाँदाखेरि?
सुरुमा जब हामीले यो महाअभियान सुरु गर्यौँ त्यो टिप्न थाल्यो, जति गर्ने फेरि फालिहाल्छन् के र नि भने जस्तो लाग्थ्यो। त्यति हुँदा नि फेरि जाउँ, अलिकति भयो नि त कम हुन्छ नि त, यत्रो थुप्रोमा फेरि आए। अब आज 2-4 टन ट्रक मात्रै हामीले जियो भने नि त्यो धेरै थुप्रोमा थोरै भयो भने अलिकति कम हुन्छ नि, जाम न जाम न भनेर त्यस्तो लाग्थ्यो। तर पछि त्यो निख्रिँदै गयो, सकिँदै गएको देख्दा त एकदमै रमाइलो लाग्छ। अब अहिले नयाँ मान्छेहरूले देख्दाखेरि चाहिँ नि अझ पनि फोहोर छ नि त बाङ्गोतीमा, अब सोचे अनुरूप त पुरा कम्प्लिटली सफा त भएको छैन। त्यो नभएपछि त खै तिमीले जति गरे नि जस्ताको त्यस्तै त छ नि बाङ्गोती भन्नुहुन्छ, तर हामीलाई थाहा छ नि जस्ताको त त्यो थियो कि थिएन भनेर। त हामी त अब त्यहीँ सधैँ नै हिँडेर नै सधैँ फोहोर टिपिरहेको मान्छेहरूलाई पहिलाको र अहिलेको त आकाश पातालाई फरक भएको छ।
कतिसम्म गर्ने भने दिक्क त लागेन नि?
लागेन, त्यो चाहिँ लागेन, हामीले रमाइलो लाग्यो, एउटा पर्व जस्तै लाग्छ भने त्यो शनिबार गएर फोहोर टिप्दाखेरि सुरुदेखि मैले त एकदम इन्जोय गरेर नै फोहोर टिपिरहेँ, त्यो फोहोरमा लागिरहेँ, त्यो मलाई चाहिँ कहिले दिक्क लागेन। त्यसो भए त कसैले कर गरे होइन, जबरजस्ती आइज भनेर बोला पनि होइन, सो त ईश्वर त आफै जाने हो।
तपाईँलाई बिचमा चाहिँ हामी कहिलेसम्म जान्छौँ होला भन्ने सोच्नु भएको थियो? थिएन,
थिएन, यो त लामो होला भन्ने त थिएन। हामीले त अब कति हप्ता, अब 25-30-50 हप्ता गर्ने होला, अब 100 हप्ता पछि त सक्ने होला त्यस्तो चाहिँ लाग्थ्यो, सधैँ अब टुङ्गाउने होला भने भन्ने लाग्थ्यो, तर त्यस्तो चाहिँ नहुँदो रहेछ। छोड्यो अब चाहिँ ऊ लाग्छ, छोड्यो भने फेरि अरूले ल्याएर फ्याँकिहाल्छ नि। अब एउटा होइन, राज्यले नै एउटा नीति निर्माण गरेर यसलाई चाहिँ नि अब आफ्नै चाहिँ ओनरसिप लिएर अब हामी गर्छौँ तिमीहरू पर्दैन नभनेसम्म त हामीले सुन्ने कुरा भएन नि त, अब त गरिरहने
भनेपछि अब टुङ्ग्याउने मनस्थिति छैन?
छैन, अब सरकारले नै एउटा आफूले चाहिँ नि अब ह्यान्डओभर उहाँहरूले नै अब आफूले त्यो नलिएसम्म चाहिँ हामी चाहिँ टुङ्ग्याउने।
त्यहाँको सफलताको कुरा जस्तो पानी बग्न थालेको कुरा त छँदैछ, त्यो सँगै चुनौतीहरू चाहिँ के देख्नु भयो यो लामो समयको त्यहाँको यात्रामा?
चुनौती भने अब हामीले सफा गर्छौँ, सफा गरे पनि फेरि लुकीछुपी आएर फालिदिने चाहिँ त्यो प्रवृत्ति चाहिँ अब रोकिएको छैन। अब कम भएको छ, न्यून भएको छ, तर कम्प्लिटली चाहिँ इष्ट भएन कि मान्छेहरूले त्यो झुक्कै झुक्काइकन त्यही अब सफा गरेर कति सफा गरेर गएको हुन्छौँ। अनि अब अहिले टेकुमा हामीले सफा गरिरहेको छौँ, त्यहाँ अब अस्तिको हप्ता हामीले कम्प्लिटली सबै सफा गरेको थियो, अब फेरि त्यहाँ अलिकति त्यो हस्पिटलकै फोहोर जस्तो त्यस्तो फोहोरहरू यति यति डङ्गुर ल्याएर अलिअलि फ्यालिरहेको थियो कि, त्यो चाहिँ नि अब त्यसरी मान्छेलाई चाहिँ पुरै कम्प्लिटली चाहिँ अवेरनेस गर्न हामीले गर्न सकेको रहन्छौँ भनेर अब त्यस्तो त्यो फ्यालिरहेछ। चुनौती त अब त्यही नै हो, मान्छेलाई जुन हामीले अवेरनेस दिन्छौँ भनेर लाएछौँ त्यो चाहिँ पुरै दिन सकिएको छैन। गभर्मेन्टको लेभलबाट स्थानीय निकाय निर्वाचित भएर आउनुभयो, उहाँहरू आइसकेपछि त अब उहाँहरूले नै अब यसको सबै जिम्मेवारी लिनुहुन्छ, उहाँहरूले नै गर्नुहुन्छ भन्ने लाग्थ्यो नि त हामीलाई। उहाँहरू पनि त्यति सक्रिय रूपमा चाहिँ नै अब सहभागिता भएको पाएको छैन, अब कुनै कुनै ठाउँमा त छ होइन उहाँहरूले नै स्वामित्व लिएर होइन धेरै ठाउँमा छैन, केही ठाउँमा मात्रै छ।
उठाएको फोहोर त स्थानीय तहले व्यवस्थापन गर्छन् अथवा के गर्छ?
हो, स्थानीय तहले नै गर्छ, त्यहाँको ओडाहरूले नै महानगरपालिकै गाडी आउँछ,
संकलन
गरेको फोहोर चाहिँ त्यो चाहिँ नै लानुहुन्छ।
विभिन्न किसिमको अभियानहरू चल्दाखेरि बीचबीचमा आरोप प्रत्यारोप टिमभित्र फुट त्यसै गरी यसले यति पैसा ल्यायो खाए यी कुराहरू आउँछन्, यो अभियानमा सुनिएको छैन त्यस्तो कुरा, त्यो नसुन्नुको कारण अथवा तपाईँहरूले कसरी व्यवस्थापन गर्नुभएको छ यो अभियानलाई?
यो नसुन्नुको कारण चाहिँ के हो भने यसमा चाहिँ नि यो बागमती सरसफाई महाअभियान भन्छौँ यो चाहिँ संस्थागत दर्ता भएको छैन, दर्ता नभएपछि कोही अध्यक्ष उपाध्यक्ष सचिव सदस्य भन्ने कुरै भएन। जो अब पाँच सात वर्षदेखि आउनु भएको थियो उहाँ पनि अभियन्ता, जो एक दिन आएर फोर टिप्नु हुन्छ उहाँ पनि अभियन्ता, सबैको चाहिँ इक्वल रेस्पोन्सिबिलिटी छ होइन, सबैको चाहिँ अब उत्तिकै दायित्व छ नि त, उत्तिकै दायित्व, अब को ठुलो को सानो भएन नि त यसमा त, अब सबै अभियन्ता भएपछि अब को ठुलो को सानो भएन, अनि पद पनि भएन, अर्को चाहिँ पैसाको चलखेल पनि यहाँ छैन, किन अब सस्तै नभएपछि त कतै अकाउन्टै भएन, अकाउन्ट नभएपछि पैसा कतैबाट उठाउनु पर्ने आवश्यकता पनि परेन, अनि अब पैसा पनि छैन, कहिले कसैबाट हामीले केही लिँदा पनि लिँदैनौँ, अनि कसैले दिन चाहनुहुन्छ भने हामीलाई चाहिँ त्यो सरसफाइमा काम लाग्ने अब मास्क पन्जा बुट होइन औजारहरू यस्तो खालको नै हामीलाई दिनुहोस् भनेर भन्छौँ। अब कुनै सङ्घ संस्थाले दिन मन लाग्यो भने त्यही सामग्री नै ल्याएर दिनुहुन्छ, अब त्यति सामग्री त त्यही काम गर्दा गर्दै प्रयोग गर्ने खर्च भइहाल्ने, अनि यो त्यो नभएको भएर पनि हामीमा चाहिँ त्यो वाद विवाद अब त्यस्तो खालको चाहिँ भएन, जहाँ पैसाको चलखेल हुँदैन त्यो अभियान चाहिँ लामो टिक्दो रहेछ भन्ने चाहिँ यसले पनि प्रमाणित गरेको।
जस्तो पद र पैसा बिना त मान्छे हत्तपत्त सक्रिय हुँदैन भन्छन्,
हजुर,
यो अभियान त एकदम चलायमान भइरह्यो, के भयो त्यहाँ चाहिँ, के कारणले चाहिँ प्रोत्साहन दियो होला?
यो सबैले उत्तिकै अब मेरो हो होइन, म भन्ने चाहिँ अब आफू सबैलाई चाहिँ नि म अभियन्ता मैले गर्दै पर्छ भन्ने त्यो खालको चाहिँ अब एउटा आत्मबोध सबैलाई नै भएको छ कि, त्यसले गर्दाखेरि नै अब उसले त गरिरहेछ म पनि गरौँ होइन, उहाँहरूले त गरिरहेछ कत्रो, अब यसमा अब सानो ठुलो भन्ने हुँदैन, जुनसुकै पदका मान्छेहरू आएर पनि अब फोहोर तल निहुरेर फोहोर टिप्ने भने त साह्रै उड्ने, अर्काको दिशा पिसाबहरू स्वर्ने भनेको त त्यो जसले चाहिँ आएर दुई चारचोटि त्यहाँ फोहोर टिप्नुहुन्छ उहाँलाई चाहिँ आफै स्वत चाहिँ एकदम त्यहाँबाट चाहिँ नि गरौँ गरौँ लाग्ने त्यो खालको चाहिँ नि हुन्छ, त्यसले नै उत्प्रेरणा भएर नै अब सबैजना लाग्नु भएको छ नि आफू पनि लागिन्छ।
कति जति हुनुहुन्छ होला नियमित आइराख्ने अभियन्ताहरू चाहिँ तपाईँहरूमा?
पहिला त हामी धेरै थियौँ, हामी सय हप्तासम्म बागमती सरसफाई महाअभियान सुरु हुँदाखेरि चाहिँ एकै ठाउँमा गर्थ्यौँ हामी चाहिँ एकै ठाउँमा गर्थ्यौँ, त्यति बेला चाहिँ अब म नै त्यो कै कुन दिन कुन संस्थाबाट कति कतिजना आयो भनेर मैले नै पढ्थेँ कि त्यो सधैँ, त्यो गर्दाखेरि 8,000-10,000 एक दिनमा हुन्थ्यौँ, हामी सयौँ सङ्घ संस्थाहरू हुन्थ्यौँ, अनि सय हप्तासम्म आउँदाखेरि त्यत्रो हुन्थ्यो, न आज मान्छे आएन भन्दाखेरि 4,000-5,000 छँदै छैन भन्दा नि 2,022 मान्छे हुन्थ्यौँ कि हामी प्रत्येक शनिबार त्यति हुन्थ्यौँ, तर सय हप्तापछि हामीले के गर्यौँ भने हामी एक ठाउँमा मात्रै अब बागमतीमा मात्रै लागेर चाहिँ बागमती सभा हुने रहेनछ भनेर हामी आफै थाहा पायौँ, अनि ल अब हामी चाहिँ सहायक नदीहरू जो चाहिँ बागमतीमा जोडिन हुन्छ त्यो सहायक नदी पनि सफा गर्ने भनेर लायौँ, अनि त्यसपछि जो जो जता हुनुहुन्छ अब अधिराज्य बाहिर पनि त्यो पनि सफा गर्ने भनेर हामीले त्यस्तो खालको स्ट्राटेजी अप्नायौँ, अनि त्यसपछि अहिले चाहिँ नि अब बागमती लगायत विभिन्न अधिराज्यका अन्यत्र नदीहरू पनि सरसफाई भएको छ, अनि हामी जुन अब सय हप्तासम्म लागिरहेका बागमती अभियन्ता अब अभियन्ता भनौँ एउटा लिडर भयौँ नि त सरसफाईका, उहाँहरू नै गएर अन्यत्र नदीमा पनि सरसफाई गरेर चाहिँ अब विष्णुमती मनोहरा दोबी खोला होइन हनुमती बागमतीको नै पार्ट पार्ट माथि अब सुन्दरी जलदेखि अब यता गोकर्ण अनि अब यता तल जोरपाटी होइन त्यस्तो गर्दै तेलङ्गाना यस्तो पार्ट पार्टमा भइरहेछ, अनि यस्तै ठाउँमा सबै हामी नै अभियन्ता त हुने त्यतातिर गएर नेतृत्व लिइरहेछौँ, अनि गरेर चाहिँ भर्खर मात्रै गोदावरी सरसफाई भएको छ, सिरा पोखरा अब नेपालगञ्ज धेरै ठाउँको दाङ भरतपुरको दुई तिन ठाउँमा सरसफाई भएको छ, यी नै हाम्रै अभियन्ताहरू गएर उता चाहिँ गरिरहनु भएको छ, त्यसले गर्दा बागमती जुन महाअभियान मूल अभियान भन्छौँ हामी मूल अभियानमा चाहिँ त्यही नै मान्छे त हो सबैतिर फिजिएर गरेको भएर नियमित राख्ने त अब हामी नै झन्डै सयको हारिमा चाहिँ अभियन्ताहरू चाहिँ नियमित लागिरहेछौँ होइन, त्यसबाद अब अन्यत्र सङ्घ संस्थाहरू पनि कहिले कुन
संस्थागत सहभागिता चाहिँ कति जति छ?
दैनिक चाहिँ अब कहिले 25-30 कहिले 40-45
यस्तो संस्थागत रूपमा
बागमतीमा चाहिँ अध्यक्ष आउनुहुन्छ।
त्यसमा जस्तो विद्यालय होलान् होइन केही सामुदायिक संस्थाहरू होलान् कस्ता कस्ता किसिमका संस्थाहरू चाहिँ आउँछन् बेला बेलामा अकेजनली आउलान् कोही नियमित आउलान् कस्ता किसिमका आउँछन्
अकेजनली चाहिँ अब कर्पोरेट हाउस ब्याङ्कहरू होइन अब सामाजिक सङ्घ संस्थाहरू वार्षिक उत्सव मनाउनु अब हरेक वर्षको सहकारी दिवस त्यहीँ आएर मनाउनुहुन्छ कति अब ब्याङ्कहरू धेरै एउटा एक क्लासको ब्याङ्कहरू धेरै जसोको चाहिँ वार्षिक उत्सव त्यहीँ आएर मनाउनु त्यस्तो हुन्छ होइन अब पहिला त अब लिलामण सर्वदा त हरेक मन्त्रालयहरू होइन नेपाल गभर्मेन्टको सम्पूर्ण निकायहरूले पनि वार्षिक उत्सव त्यहीँ आएर मनाउनुहुन्थ्यो त्यस्तो खालको छ अब सङ्घ संस्थाहरूले पनि आफ्नो त्यहीँ आएर मनाउने अनि त्यस्तो चाहिँ रेगुलर भन्दा पनि त्यो अकेजनले गर्ने चाहिँ त्यो छ रेगुलर गर्ने संस्था नै 25-30 वटा त छ।
हजुर सरदर कति मान्छेहरू पुग्लान् त्यहाँ केही अनुमान गर्न सकिन्छ उपत्यकाभित्र काठमाडौँ उपत्यकाभित्र शनिबार बिहान सरसफाइकै लागि भनेर
त्यो अन्यत्र कति लाग्छ त्यसको चाहिँ हामीले लेखाजोखा गरेका छैन बागमतीमा चाहिँ हाराहारी 500 हाराहारीमा चाहिँ नि सधैँ नै हुन्छ
सरदर त्यति
400-500 चाहिँ हरेक हप्ता यो एउटा बागमतीको यो मूल अभियानमा चाहिँ बागमती पनि पार्ट पार्छ नि त कतितिर भइरहेछ त्यहाँ चाहिँ जहिले नि हुन्छ
हप्तामा लगभग 30 टन भन्दा माथि फोहोर संकलन भएको भनेर सधैँ
सबैतिरबाट
गरेर त्यसरी हप्तामा हरेक हप्ता 30 टन निकाल्दा पनि कहिल्यै नसकिने फोहोर चाहिँ कति आउँदो रहेछ त्यहाँनिर
त्यही त अब यो बागमतीबाट चाहिँ अब अहिले 4-5 टन निस्किन्छ होइन बागमतीमा त अलिक सफा भइसक्यो नि त अब पहिला 40-45 टन निक्ल्यो भनेर मैले नि पढ्थेँ अब अहिले अब 4-5 टन अब होइन त्यति निस्किन्छ अब अन्यत्र अहिले त अब हनुमन्तेहरू होइन धेरै फोर्छ नि त त्यहाँबाट चाहिँ अलिक धेरै निस्किन्छ
बागमतीको पानी अहिले त अलिकति सफा नै भइसकेको छ भनौँ कम्तीमा हात लगाउनलाई शरीर जिरिङ गर्दैन पहिले सुरु सुरुमा कसरी हात लगाउनुहुन्थ्यो निकै गाह्रो थियो होला है त्यहाँनिर लिउ लगाएको
यसो जाँदाखेरि अब यसरी खुट्टा टेकेर बागमती जानला त्यो साइडमा नि दिशाहरू गरेको त दिशा कुल्चेको त कतिचोटि छ हामीले त्यो मान्छे अब त्यो कुकुरहरू मरेको गरेको त्यो त्यस्तो के मान्छे नै मरेको मेरै खुट्टाले यसरी गर्दा जाँदा ड्याङ्ग मरेकै मान्छेको लास नै त्यो ठोकेको छु म आफै पनि त्यस्तो खालको फोहोरहरू त कति हुन्थ्यो कति गनाउने
त्यतिखेर त्यहाँ जाँदाखेरि शरीरलाई केही हुन्छ कि डर लाग्दै लाग्दैन
खोइ त्यो लागेन त्यो म सफा गर्न गएको छु भन्ने त्यो फिलिङ भएर हो कि त्यो भावले हो कि त्यस्तो अप्ठ्यारो लाग्ने त्यो हुने चाहिँ कहिले पनि सिक्सिको लाग्ने कहिले पनि भएन हामीलाई चाहिँ नै कसै कसैलाई चाहिँ अब त्यहीबाट नै एलर्जी भयो भन्ने पनि सुन्यौँ हामीले होइन तर जेमा पनि यो भाव जस्तो लाग्यो मलाई त अब हामी त्यो फोहोरसँग रमाइलो रमाउने बानी भएकाहरूलाई चाहिँ हामीलाई चाहिँ अलिक यात्रा जस्तो कि केही पनि हुँदैन त्यो फोहोरले त त्यो जति फोहोर टिपे नि फोहोरमै गाडिएर त्यो खोलाभित्र पसे पनि लुगा सबै हिलोमै भएर न चिसो लागेछ न त्यसले कुनै इफेक्ट गरेको छ अहिलेसम्म सबैजना खै तन्दुरुस्ती नै भएको
बानी
त्यो पचाउने भइसक्यो त्यो केही त्यसले चाहिँ असर गर्दैन हामीलाई चाहिँ
बागमतीमा नुहाउन योग्य बनाउँछौँ भनेर सुरुवातमा चाहिँ तपाईँहरू जस्तै अभियन्ताहरूले भन्नुभएको थियो होइन कहिले बन्ला अब त्यो नुहाउन योग्य चाहिँ
नुहाउन योग्य त अब बनिरहेछ अब साइडमा ढलहरू पनि निर्माण भइरहेछन् अनि त्यसपछि अब खोलामा नि अब पानी अहिले त बहाव थोरै छ होइन बर्खायामा चाहिँ पानीको बहाव धेरै हुन्छ अनि यो खोलामा पानीको बहाव बढाउने भनेर सुन्दर जलमाथि दुईवटा ड्याम पनि बनाइरहेछ होइन अब त्यहाँ चाहिँ बर्सातको पानीलाई चाहिँ सङ्कलन गर्ने र युद्धमा छोड्ने भनेर अब त्यति त्यो निर्माण भएर पानी बगिसकेपछि त नुहाउने योग्य होला नि अनि
वृद्धि चाहिँ कतिको भएको जस्तो लाग्छ जस्तो बागमतीमा ल्याएर फोहोर फुत्त फाल्ने त्यहीँ बसेर दिसा पिसाब गर्ने अथवा मरेको सिनो पनि ल्याएर फाल्ने त्यो किसिमको पछिल्लो समय कतिको हटेको छ
त्यो संस्था कतै त्यसरी धेरै फाल्ने त्यो चाहिँ छैन अहिले त्यो सिनोहरू फाल्ने होइन धेरै फोहोरको क्वान्टिटी थुप्रो ल्याएर त्यहाँ बागमतीमा फाल्ने त्यस्तो फाल्ने चाहिँ एकदमै रोकेको छ
घर घरबाट पोकामा त आउला नि
पोकामा पनि एकदम कम फोहोर फालेको मान्छेहरूलाई चाहिँ नि समातेर अब दण्ड गर्ने केही नभए नि तर्साउनको लागि भने पुलिस थाना लगिदिने होइन अनि त्यसपछि ल पैसा तिर भनेर नगरपालिकालाई पैसा उठाएर दिने होइन नगरपालिकाले नि चिट लिएर आउँथ्यो हामी सरसफाइ गर्थ्यौँ अनि घर घरमा माइकिङ गरेर अब फोहोर नफाल्नु फालेमा चाहिँ तपाईँलाई दण्ड हुन्छ, जरिमाना हुन्छ, जेल समेत हुन्छ भनेर अब त्यो गर्दा नि अलिकति मान्छे अलिकति सतर्क भएको, सचेत भएको र त्यति फोहोर नफालेको अवस्था चाहिँ छ।
तपाईँ अहिले कार्यक्रम पानी र सरसफाई सुन्दै हुनुहुन्छ, हामीसँग सरसफाई अभियन्ता माला खरेल हुनुहुन्छ। हामीले बागमती सफाई अभियान अलिकति जोड्यौँ, अब चाहिँ फोहोर व्यवस्थापनको कुरालाई जोडिदिउँ। फोहोर भन्नाले कस्ता कस्ता किसिमका फोहोरहरू चाहिँ बाहिर नदी सडकमा निस्कन्छन् काठमाडौँ उपत्यकामा तपाईँको अनुभवमा?
फोहोर भन्दा त अब एउटा घर गृहस्थबाट निस्किने फोहोर हुन्छ, अर्को कल कारखानाबाट निस्किने फोहोर हुन्छ, हस्पिटलहरूबाट निस्किने, उद्योगबाट निस्किने, हरेक किसिमका फोहोरहरू चाहिँ नि हुन्छन्।
धेरै मात्रामा एकदमै देख्दाखेरि नै घिनलाग्दो देखिने फोहोरहरू चाहिँ भन्नु, सडकमा त्यसमा देखिने फोहोर चाहिँ कस्ता फोहोर?
घरबाट घर घरबाट निस्किने फोहोरै धेरै हुन्छ। त्यही फोहोर चाहिँ नि किन गनाउने, अब तरकारी अब किचनबाट निस्किने फोहोरहरू त हो नि, अब त्यो फ्याँकेको एक दिनमा नै दुर्गन्धित हुने, गनाउने हुने, घिनलाग्दो हुने चाहिँ घर घरबाट निस्किने फोहोर।
घर घरबाट निस्किने फोहोर व्यवस्थापनको कुरा गर्दाखेरि चाहिँ मुख्य कुरा के गर्न सकिन्छ?
मुख्य कुरा चाहिँ फोहोरलाई चाहिँ सेग्रेसन गर्नु पर्यो, स्रोतमा नै वर्गीकरण गर्नु पर्यो। घरबाट निस्किने कुहिने फोहोरलाई एकातिर र नहुने नकुहिने फोहोरलाई चाहिँ नि अर्कोतिर, यो कुरा चाहिँ नि मान्छेलाई घर घर गएर चाहिँ अवेरनेस गराउनु पर्ने आवश्यक छ कि। यो चाहिँ नि अब एउटा त नगरपालिक घर घरमा चाहिँ यसरी फोहोरहरूलाई अब दुधको प्लास्टिकहरू होइन, अब यो त सब बिक्री हुन्छ नि त, फेरि तेलका प्लास्टिकहरू, फलामहरू, अब बोतल सिसी बोतलहरू त्यो सबै एकठामा राखिदिने, अनि घरको भान्साबाट निस्किया त्यो तरकारी फलफुलका बोक्राहरू पनि, दाल भात तरकारी जे जे हुन्छ त्यो पनि सबै एकठामा राख्दैन। फोहोरको त थुप्रो झन्झन बढ्यो नि त, त्यसलाई नै वर्गीकरण घरमै स्रोतमै वर्गीकरण गर्ने हो भने त त्यो कुहिने फोहोरलाई त एउटा जेमा भए पनि कुहिएर मल बनाएर घरमै ठाउँ छ भने बारीमा खेतमा बारीमा त्यो मल प्रयोग गर्न सक्छौँ, छैन भने नि त थोरै ठाउँ छ भने त नि कौशी छ भने कौशीमा, होइन भने बरन्डा जेमा जहाँ पनि त त्यो मललाई त युज गर्न सकिन्छ। ल त्यो नै छैन भने नि अहिले त कति गढेलाको मल बनाउने प्रविधिहरू पनि छ, त्यसले दुर्गन्ध निस्काउँदैन, त्यस्तो मल बनाएर आफूलाई युज गर्न अब भएन भने बिक्री पनि त गर्न सक्छौँ नि। यसरी गल्ने फोहोरहरूलाई चाहिँ छुट्टाएर मल बनाउने हो र नगल्ने फोहोरलाई नि बिक्री हुनेलाई बिक्री गरिदिने, अब एकदम बिक्री नै नहुने त्यस्तै खालको मात्रै बाहिर दिने हो भने त हप्ताको एकचोटि पनि त्यो नगरपालिकाको गाडी घर घरमा आउनु पर्दैन। सबैले यो किसिमको अवेरनेस चाहिँ नि घर घरमा हुने हो भने चाहिँ नि एकदमै राम्रो हुन्थ्यो।
एउटा घरको किचनबाट भनौँ सामान्य पाँच चार पाँचजना तिन चारजनाको परिवार हुन्छ, त्यस्तै परिवारको बसाइको किचनबाट दैनिक अथवा साप्ताहिक रूपमा कति जति फोहोर व्यवस्थापन गर्न सकिन्छ, कति जति हुन्छ, तपाईँको अनुभवले के भन्छ त्यसले?
त्यो अब सबै नै फाल्ने हो भने त धेरै नै हुन्छ नि, सबै नै केही त त्यो वर्गीकरण नगर्ने, घरमा चाहिँ केही व्यवस्थापनै नगर्ने, जस्तो फोहोर आयो त्यस्तैलाई त ल भनेर फालिदिने हो भने चाहिँ एकदमै धेरै नै हुन्छ। अब त्यसरी सोचमै वर्गीकरण गरेर भने चाहिँ नि एकदमै थोरै नै हुन्छ।
किचनमा आउने लगभग सरदर फोहोर भनेको एक किसिमका हुन्छ, ती फोहोरलाई कसरी कसरी छुट्याउने र कसरी गर्ने त्यो अलिकति भनिदिनुहोस्।
अब यस्तो कम्पोस्ट बिनहरू पनि किन्न पाइन्छ हाम्रै अब यही नगरपालिकाहरूले पनि बिक्री वितरण गरेको हुन्छ, अनि त्यसपछि त्यो बिन किनेर ल्याएर त्यसमा चाहिँ फोहोर हाल्ने अनि त्यसपछि त्यसलाई मल बनाउने त्यो प्रविधि पनि छ। अब त्यसमा त्यो जस्तै हुन्छ नि त्यो कुहिनलाई अब झिङ्गा अब भुसुनाहरू नआउन् होइन त्यो भनेर त्यसलाई त्यो हाल्ने इएमहरू झोलहरू हालेर त्यसलाई कुहाउने त्यो खालको प्रविधि पनि छ, गढेला मल बनाउने त्यो प्रविधि जान्यो भने त अहिले त के युट्युबहरूमा अब सबै अहिले त नेटमा नभएको कुरै छैन, होइन भने नि कसैलाई त अब सिक्न इच्छा छ भने त जहाँ इच्छा त्यहाँ उपाय, अब कति सङ्घ संस्थाहरूले चाहिँ त्यो खालको सिप पनि तालिम पनि दिनुहुन्छ त्यो इच्छा हो भने भयो भने, अनि त्यो तालिम लिएर पनि त्यसरी नै घरमै स्रोतमा चाहिँ त्यो फोहोरलाई अब गल्नेलाई एकातिर नगल्नेलाई अर्कोतिर त्यो हाँडो चाहिँ सबैले घरमा दुईवटा त बनाउन आवश्यकै छ, यसरी दुईतिर फोहोर गल्ने एकातिर नगल्ने एकातिर राखेर अब यसरी राख्नु जरुरी छ। तर घर घरमा चाहिँ अब फोहोरलाई छुट्याइयो अनि फेरि नगरपालिकाको गाडी लिन आउँछ, नगरपालिका पनि गाडी लिन आउँदाखेरि यसरी नै दुई खालको चाहिँ गाडी आइदियो भने चाहिँ फाल्नेलाई पनि सजिलो हुन्थ्यो। तर अब हामीले घर घरमा चाहिँ फोहोर दुईवटा भाँडामा राखेर दुई थरीको गऱ्यौँ, नगरपालिकाको चाहिँ त्यो सिटीमा जाँदा एउटै गाडी आउँछ, अनि त फेरि लाँदाखेरि उसले एक गरम गर्नु एउटै गाडीमा हालेर लान्छ, त्यो गर्दा चाहिँ फोहोर दिने मान्छेलाई नै अलि निराशा भएको जस्तो मिसाइहाल्छ भन्ने हुन्छ। यो त यो स्थानीय निकायले नगरपालिकाले अब होइन नि अब ठेकदारहरूले जसले जसले चाहिँ यो गाडी फोहोर लिन उठाउन आउनुहुन्छ नि उहाँहरूले चाहिँ बरु तोकिदिने नि हप्ताको दुई दिन यो आउँछ दुई दिन चाहिने गल्ने दुई दिन नआउने भनेर अब नभए गाडीको कलरलाई अब हरियो पहेँलो कस्तो हुन्छ त्यस्तो गरेर दुई कालकोलाई आज यो गल्ने लिन आएछ एउटा आज नगल्ने लिन आएछ भनेर यसरी गरिदियो भने चाहिँ नि घरको फोहोर पनि धेरै चाहिँ कम हुन्थ्यो कि।
तपाईँ आफूले चाहिँ कसरी व्यवस्थापन गर्नुहुन्छ किचनभित्रको फोहोर अथवा त्यसलाई कतिसम्म युज गर्नु भएको छ?
मैले त जहिलेदेखि यो फोहोरलाई सेग्रेसन गर्नुपर्छ भन्ने थाहा पाएँ 20-22 वर्ष अगाडि त्यति बेलादेखि नै आफ्नो घरको फोहोरलाई चाहिँ मैले गल्नेलाई एकातिर र नगल्नेलाई अर्कोतिर राखेर चाहिँ व्यवस्थापन गर्छु। मैले नि त्यो माछा पसलबाट माछाको बट्टाहरू ल्याएर मेरो छतभरि नै टन्नै त्यो बट्टाहरू राखेको छु र बारी चाहिँ छैन थोरै सानो भावर अलिकति गरेको छु तल चाहिँ नि अनि माथि छतमाथि चाहिँ त्यो सबै बट्टाहरू ल्याएर त्यहाँ चाहिँ नि माटोहरू राखेर त्यो दैनिक मेरो घरबाट जति पनि फोहोर निस्किन्छ त्यो फोहोरलाई चाहिँ गलाएर मल बनाएर अनि कौशी खेती गर्ने गरेको छु मैले चाहिँ
भनेपछि त एउटा घरमा अथवा एउटा परिवारले चाहे भने त्यो चाहिँ गर्न सक्दो रहेछ
गर्न सक्दो रहेछ। पहिला मेरो घरमा त अझ मैले के गर्थेँ भने मेरो घरमा त्यति कुहिने फोहोरहरू गलाएर मैले चाहिँ सँगैको टाँसेको दुईवटा घरको पनि तिमीहरूको फोहोर चाहिँ नि उनीहरूले गर्दैन थिए अनि त्यसरी तिमीहरूको फोहोर गल्ने जति चाहिँ मेरो घरमा ल्याएर फालिदियो है भनेर मैले त्यहाँ दुईवटा बट्टा पनि राखेको थिएँ अनि त्यो उहाँहरूको दुईवटा घरको फोहोरहरू पनि ल्याएर मैले त्यहाँ एउटा चाहिँ गडेलाई खान्छ भने थुप्रो गड्यो त्यो खाल्टो बनाएर गडेलाई हालिदिएर उनीहरूको घरको फोहोर पनि मैले चाहिँ त्यसरी लिएर मल बनाएर अनि हेर भनेर मैले तरकारीहरू थुप्रो फलाएर पनि देखाएको छु कि छिमेकीहरूलाई अनि पछि उनीहरूले नै गर्न थाले अनि मैले चाहिँ जो उनीहरूले पनि सिक्छन् भनेर जोडिएको दुईवटा घरलाई चाहिँ अगाडि र पछाडिको घरको चाहिँ त्यसरी आफूले मात्रै नभएर अर्काको घरको पनि त्यसरी चाहिँ व्यवस्थापन गरेर
स्थानीय तहले चाहिँ यो कुरामा पहलकदमी कसरी लिन सक्छ अथवा उसको जरुरी कतिको पर्छ?
मेन रेस्पोन्सिबिलिटी भनेको स्थानीय तहको जस्तो नै लाग्छ मलाई त भने अब यो उहाँहरूलाई त थाहा हुन्छ नि त आफ्नो वडामा कति घरधुरी छ होइन त्यहाँबाट कति फोहोर उत्पादन हुन्छ अनि त्यहाँलाई के व्यवस्थापन गर्नुपर्छ भनेर थाहा हुन्छ नि उहाँहरूको अलिकति सक्रियता भयो भने चाहिँ नि यो चाहिँ नि धेरै नै अब फोहोरलाई चाहिँ नि यो न्यून गर्नलाई घरबाट बाहिर निकाल्नलाई चाहिँ नि धेरै ठुलो चाहिँ योगदान हुन्थ्यो जस्तो लाग्छ।
अहिले कतिको गरिरहनु भएको छ जस्तो कतिपय ठाउँमा फोहोर छुट्याउने काम गरिदियो हुन्थ्यो होइन त्यो पनि गर्नु भएको छैन फोहोरको वर्गीकरण नगरिकन डम्पिङ साइटमा पुर्याउनु भएको छ डम्पिङ साइट भरिसक्यो यो खालको कुरामा तपाईँहरूले घसघसाउनु भएको छैन भनौँ यो गर्नुपर्छ है भनेर सुझाव त दिन सक्नुहुन्छ होला त्यो गर्नु भएको छ
सुझाव मात्रै भएको थियो नि अस्ति यो हामीले 300 हप्ता मनाइरहँदाखेरि हामीले अब हाम्रो त कन्सर्न भनेको त अब सहरी विकास मन्त्रालय नै भयो अनि त्यसपछि यो सङ्घीय मामला मन्त्रालय दुईवटा मन्त्रालयमा हामीले धेरै पटक मिटिङ बसेर एउटा कार्यनीति नै त्यो 300 हप्तामा चाहिँ नि बनाउन लगायौँ अनि उहाँ बनाउनु पनि भयो त्यहाँ सङ्घीयबाट र चाहिँ अब हरेक हप्ता त्यसमा चाहिँ कस्तो राम्रो राम्रो कुराहरू चाहिँ एकदम राम्रो ल्याएछ अब सबै अब स्थानीय सरकारले चाहिँ नि यो फोहोर तला तह लाउने अब जिम्मा लिने अनि त्यसपछि हरेक हप्ता सरसफाई गर्ने सरसफाई सम्बन्धी नै एउटा कार्यनीति तयार भयो अनि 300 हप्तामा चाहिँ त्यहाँ हाम्रो त्यो स्टेजबाट नै विमोचन पनि भयो त्यो त अब सम्पूर्ण नेपाल अधिराज्यभरि सर्कुलर पनि गरियो त्यसलाई तर खै कार्यान्वयन भएको जस्तो चाहिँ हामीलाई फिल गरेन जे पनि गरिरहे संस्कार हुने त हो नि होइन संस्कारबाट नै सभ्यता हुने हो सभ्यताबाट नै यो संस्कृति हुने हो संस्कृतिबाट नै तपाईँ हाम्रो परिचय हुने देशको परिचय हो कि होइन देशको परिचय हुने हो देशको परिचय भयो भने नै अनि सम्पूर्णले हामीलाई चिन्ने त्यसै गरी नै त हो नि अब यो देश कस्तो भनेर नि ए त्यो फोहोरी गनाउने देश भनेर चिन्यो नि आहा कति राम्रो त्यो देश जाँदा त कस्तो आनन्द आउँछ यति सफा छन् त्यहाँको मान्छेहरू यति सभ्य छन् भनेर अब पर्यटकहरू आउँछन् आय आर्जन हुन्छ देश समृद्ध हुन्छ अहिले अब देश समृद्ध बनाउने भन्ने कुरा सुनिन्छ हामीले अब देश समृद्धिमा यो सरसफाई पनि एउटा चाहिँ नि बाटो हो।
यो सरसफाईको कुरा गर्दै गर्दाखेरि व्यक्ति व्यक्ति जगाउनु चाहिँ कतिको आवश्यक
व्यक्ति नै त एकदम जागरूक हुनु पर्यो सचेत हुनु पर्यो आजदेखि चाहिँ म फोहोर गर्दिनँ फोहोर त अब हुन्छ अब हरेक हामीले प्रयोग गर्ने अब खाना चक्लेट खायो त्यसको बोक्रा फोहोर भयो चाउचाउ खायो त्यसको खोल भयो गरेर एउटा केरा खायो त्यसको फोहोर भयो सुन्तला खायो त्यो फोहोर भयो अब त्यसलाई चाहिँ कहाँ लगेर राख्ने कसरी व्यवस्थापन गर्ने भने त त्यो मैले जानु पर्यो नि त त्यो केरा खाने बोकेर सट्ट सडक खालिदियो भने त त्यो फोहोर पनि भयो कति मान्छे चिप्लेर नि लड्छन् होइन अनि त्यसलाई चाहिँ अब मैले सचेत भएर होइन यसलाई फाल्नु हुन्न डस्टबिन हाल्नुपर्छ अथवा कुहाउनुपर्छ गर्नुपर्छ मैले त्यो आफूले जाने ममा त्यो ज्ञान भयो भने त अनि त्यसले त फोहोर भएन नि त त्यही भएर प्रत्येक व्यक्तिले चाहिँ नि यो फोहोर व्यवस्थापन सचेत हुनुपर्छ र उहाँले चाहिँ नि अब यो गर्नु पनि पर्छ
त्यो खालको मान्छेलाई चेन्ज गर्नको लागि चाहिँ कस्तो किसिमको शिक्षा कहाँबाट सुरु गर्नुपर्छ
सचेत मान्छेले त त्यो गर्दैनन् त्यस्तो अलिकति अब जसले चाहिँ अटेर गर्छ नि जानी जानिकन अटेर गर्छ त्यसलाई त दण्ड र जरिमानै गर्नुपर्छ जस्तो लाग्छ मलाई त जस्तो कि अब भएको छ नि हाम्रो त यो मापछि अब रक्सी खाएर हिँड्यो केही गरे होइन अब गाडी चलायो भने त उसले दण्ड दिनुपर्छ भनेर
त्यसले
अहिले त धेरै घट्या नि त त्यो त झन्डै झन्डै 100% सक्सेस जस्तो छ त्यो मापछि एउटा त फोहोर फालीहरूलाई त्यस्तै खालको कडा चाहिँ जरिमाना पनि हुनुपर्छ जस्तो लाग्छ मलाई त यत्रो वर्षको उसमा चाहिँ किन नटेरेको देख्दाखेरि चाहिँ एकदम कडा जरिमाना भयो भने चाहिँ अनि मान्छेले चाहिँ टिर्छन्
आफ्ना बालबालिकालाई घरमा सिकाउनु अथवा विद्यालयमा सिकाउनु त्यो कतिको जरुरी देख्नुहुन्छ त्यसले गर्दा केही चेन्ज हुन्छ कि हुँदैन होला
त्यो त एकदम राख्नुपर्छ केटाकेटीहरूलाई चाहिँ झन् यो साना केटाकेटीहरूलाई चाहिँ टिचरले भनेको कुरा त आमा बुवाले भनेको कुरा नि भन्दा पनि टिचरले भनेको कुरा चाहिँ एकदम दिमागमा रहन्छ नि त उनीहरूलाई त हो यसो गर्नु पर्यो यो उहाँहरूले अब सफा गर्नुपर्छ भन्यो भने त्यही नै हो गर्नुपर्छ भने यो गर्नु हुँदैन भन्ने कुरा हुँदैन नै भइरहन्छ नि सानोमा जे सुक्यो त्यो त नि एकदमै यो मेमोरीमा बसिरहन्छ त्यही भएर यो कोर्समा नै सरसफाइ सम्बन्धी सिलेबस चाहिँ राख्नुपर्छ राखेर नै सिकाउनुपर्छ जस्तो लाग्छ मलाई अनि त्यसपछि उहाँहरूलाई नै सानो सानो बच्चाहरूलाई पनि त्यो स्कुलमै फोहोरलाई सेकरेसन गर्ने अनि अब गल्ने नगल्ने यसरी छुट्याएर राख्ने अनि डस्टबिनमा फोहोर फाल्ने तरिका सिकाउने अनि पढाउँदाखेरि पनि त्यसरी नै पढाउने प्र्याक्टिकल्ली होइन र अब थ्योरिकल्ली दुइटै नै भयो भने चाहिँ एकदमै राम्रो हुन्छ जुन संस्कार त हो नि जे पनि गरिरह्यो भने त्यसमा आदत पर्ने त हो नि अनि बच्चाहरूलाई नि त्यही हो सानैदेखि नै यो चाहिँ एकदम गर्नुपर्छ
अब हामी कुराकानीको अन्तिमतिर आइपुगेका छौँ अन्त्य अन्तिममा सरसफाइ अभियान जाँदाखेरि मन दुखेको कुरा चाहिँ केही छ कि छैन
यो हप्ता हामीले सफा गरेर गएको त्यही नै ठाउँमा चाहिँ सफा भएको ठाउँमा चाहिँ अर्को बोरा फोहोर ल्याएर खनाइदिए त्यो देख्दा चाहिँ एकदम मन दुख्छ कि
खुसी लागेको कुरा के छ
अब खुसी त मान्छे धेरै आएको ठुलो मास देख्दा चाहिँ एकदम खुसी लाग्छ मान्छेको सहभागिता थोरै हुँदाखेरि चाहिँ अलिकति के हो यो अभियानमा मान्छेहरू आउन छोड्यो कि क्या हो भने जस्तो चाहिँ अलिकति निराशा जस्तो भइन्छ होइन अनि फेरि अर्को हप्ता चाहिँ बेसकरी मान्छे दुई चारजना यसो देख्यो भने चाहिँ ए अब मान्छे अहिले त यसो आउनुपर्छ भन्ने भावना पलाएछ भनेर त्यसले चाहिँ नि मास ठुलो देखेर अनि धेरैजनाले फोर टिपेर लाएर देख्दाखेरि चाहिँ त्यो चाहिँ एकदम आनन्द खुसी चाहिँ लाग्छ
सरसफाई अभियन्ता माला खरेलसँगको कुराकानीसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं तपाईंलाई आजको कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला तपाईंले सुन्दै गरेको रेडियो स्टेशनको ठेगानामा प्रतिक्रिया पठाउन सक्नुहुन्छ यस्तै तपाईंले उज्यालो रेडियो नेटवर्कको फेसबुक पेज र ट्विटरबाट पनि आफ्ना सल्लाह सुझाव पठाउन सक्नुहुन्छ अर्को हप्ता यही समयमा पर्वतको सेरो फेरोको विषय लिएर आउने नै छौं आजको कार्यक्रमबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म भोजेन्द्र बस्नेत पनि बिदा हुन्छु नमस्कार